أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا لا تخونوا الله والرسول صلوات بجي محمد وعلى محمد ایدان محترم اگرچہ کہ برسات کے اثرات نمایاں ہیں پورے معاشرے پر ہی ہر طرف نمایاں ہیں لیکن ہماری ذمہ داروں کی نااہلیوں کی وجہ سے اور نقصانات بڑھتے ہی چلے گئے. بہرحال دعا کیجئے ہزاروں افراد بلکہ شاید لاکھوں افراد پریشان حال پریشانی کا شکار ہیں, پریشان حال ہو چکے ہیں اور یہ صرف انتظامی خرابیوں کی وجہ سے, ورنہ تو اللہ کی رحمت ہے, یہ انتظامی خرابیوں کی وجہ سے. دعا کریں پروردگار عالم ان سب کی مشکلات کو حل فرمائے. ایک صلوات بھیجیے محمد علی محمد بار. آئیے بات ہماری, ہم کل تک یہاں پہنچے تھے کہ ہم نے بتایا آپ کو کہ میزان ایمان حدیث, یہ تو ہمارا ویسے بھی عنوان بھی ہے نا کہ محبت اہل بیت میزان ایمان, لیکن اس حدیث تک آپ کو لے آئے گزشتہ دو روز میں کہ جس حدیث کو کہا ہی جاتا ہے کہ میزان ایمان, یہ میزان ہے ایمان, اسی حدیث کو ہم لے کر آگے چل رہے ہیں. اور وہ حدیث کیا ہے؟ یا علی لا یحبک الا المؤمن ولا یبغضک الا المنافق. تعبیرات لفظوں کے ساتھ الگ الگ ہیں لیکن یہ بطور کل یہی کہ علی سے محبت نہیں کرے گا مگر مومن, علی سے بغض نہیں رکھے گا مگر منافق, یہی ہے نا. کل ہم یہاں تک پہنچے تھے کہ جب لوگوں نے سوال کیا اس حدیث پر, یعنی حدیث میزان اتنی مستند ہے حدیث غدیر خم کی طرح کہ کسی نے اس کا انکار کرنے کی جرت نہیں کی. مفہوم میں ادھر ادھر آگے پیچھے کر سکتے ہیں, جیسے حدیث غدیر میں کوشش کی کہ ادھر ادھر لے جائے مفہوم کو, اسی طرح یہاں بھی, لیکن اتنی مسترد ہے کہ اس کو سب نے نقل کیا. اور میں آپ کی خدمت میں پیش کر چکا کل امام احمد بن حنبل کا واقعہ بھی پیش کر چکا اور مامون کا واقعہ بھی پیش کر چکا کہ لوگوں کو اعتراض ہوتا ہے نا, آنے قسیم النار والجنہ پہ اعتراض ہوا تھا, یہ کیسے ہیں؟ تو سب نے استدلال اسی حدیث سے کیا تھا کہ علی کی محبت ایمان کا جز ہے اور علی سے بغض رکھنے والا کہاں ہے, وہ منافق بن جائے گا. تو مومن جائے گا جنت میں, منافق جائے گا جہنم میں. تو بس علی میزان بنا کہ نہیں بنا, قسم النار والجنہ بنا کہ نہیں بنا, یعنی جنت اور دوزخ کو تقسیم کرنے والی ہے علی کی ذات, ایسے ہی ہے نا, بتا دیا ایسے تقسیم کرے گا. علی کی محبت لے جائے گی جنت میں, علی کا بغض اور دشمنی لے جائے گی کہاں, جہنم میں, ایسے ہی ہے نا. یہ اب یہی سوال اب یہ پیدا ہو گیا تھا کہ جناب پھر یہ جب اتنی بڑی ذات ہے مولا عارفان کی, تو پیغمبر ختم مرتبہ صلی اللہ علیہ وآلہ وسلم, انہی باتوں کو سن کے لوگ ہم پہ الزام لگا دیتے ہیں کہ صاحب یہ تو غلو کر جاتے ہیں, یہ آگے بڑھا دیتے ہیں رسول سے. نہیں, کل ہم نے یہی تو بتایا کہ اس لیے قاسم ہے, لہذا منصب رسالت کا تقاضا کیا تھا کہ اگر علی ہیں قاسم تو حضور ہیں ابو القاسم, یہاں تک لائے تھے نا آپ کو, اگر علی ہیں قاسم تو حضور ہیں ابو القاسم, یعنی ہم نے ہر حال میں دنیا کو ہمیشہ بتایا ہے کہ علی سب کچھ ہے ہمارے لیے کائنات میں, لیکن رسول کے بعد ہے. کس کے بعد ہے؟ رسول کے بعد. یہ عقیدہ, یہی عقیدہ تشیع کا. اب کوئی کچھ بھی کہتا رہا اس کے ذمہ دار ہم نہیں ہیں, ہم آپ کو تشیع کا عقیدہ بتا رہے ہیں جو مسلمہ ہے 1400 سال سے, کہ اللہ رسول اور علی اور ہمارے کلمے کی ترتیب ہی بتا دیتی ہے کہ ہمارا عقیدہ کیا ہے. صلوات بھیج دیجیے محمد علی محمد. اب آئیے بات اور آگے بڑھائیں اور صحابہ سے آج ایک اور روایت کا سہارا لیتے ہیں. جناب انس ابن مالک رضی اللہ تعالیٰ عنہ صحابی رسول, وہ فرماتے ہیں کہ نظر النبی الی علی ابن ابی طالب, کہتے ہیں ہم بیٹھے ہوئے تھے سب, یعنی بہت سارے لوگ بیٹھے تھے صحابہ کرام بیٹھے تھے, حضور نے نظر کی علی کے چہرے کی طرف. نظر النبی الی علی ابن ابی طالب واخذ بیدہ, اور مولا کائنات کا, یعنی میں مولا کائنات کہہ رہا ہوں, کہ علی کا ہاتھ کو تھام لیا, علی کے ہاتھ کو پکڑ لیا, تھام لیا. واخذ بیدہ وقال, ہاتھ تھامنے کے بعد حضور نے فرمایا, یہ انس ابن مالک روایت کر رہے ہیں, اس حدیث کو نقل کر رہے ہیں, کہتے ہیں آپ نے ہاتھ تھام لیا علی کا, علی کے چہرے پہ نگاہ کی, علی کا ہاتھ تھاما اور ہاتھ تھام کہنے قالا یا علی من زعم انہ یحبنی کذب, اے علی جو یہ گمان کرتا ہے کہ وہ مجھ سے محبت کرے, وجوب غیظوں کو اور آپ سے بغض کرے نفرت کرے تو کذبہ وہ جھوٹا ہے. اب دیکھیں اس کو یوں کر کے پڑھ دیتے ہیں آپ کو اور آسان کر دیتے ہیں, آپ کے لیے ایک صلوات ہی نایت فرمائیے محمد علی. یا علی یا علی کذبہ, اے علی وہ جھوٹا ہے. یا علی کذبہ من زعمہ, جس نے یہ گمان کر لیا, زام اسی سے نکلا ہے نا, یا علی وہ جھوٹا ہے جس نے یہ گمان کر لیا. کیا گمان کیا؟ انہ یحبنی, جس نے گمان کیا کہ وہ مجھ سے محبت کرتا ہے, وہ جھوٹا ہے. کس حال میں جھوٹا ہے؟ ویبغضک, اگر وہ آپ سے بغض رکھتا ہے, یعنی وہ جھوٹ بول رہا ہے جو علی کے بغیر رسول کی محبت کا دعویٰ کر دے. یعنی جیسے اللہ کو قبول نہیں رسول کے بغیر میرے پاس آؤ, قل ان کنتم تحبون اللہ فاتبعونی, اگر اللہ سے محبت کا دعویٰ ہے تو میرا اتباع کرو, اور رسول فرما رہے مجھ سے محبت کا دعویٰ ہے تو علی سے, اور جو علی سے بغض رکھے گا تو وہ اپنے دعوے میں جھوٹا ہے. اس کے بعد ایک مقام پہ اور ایک اور حدیث آپ کی فرماتے ہیں کہ یا علی اگر آپ نہ ہوتے تو میرے بعد مومنوں کی شناخت کا کوئی معیار باقی نہ ہوتا. یعنی میرے بعد اگر مومنوں کو پہچانا جائے گا تو کس ذریعے سے پہچانا جائے گا؟ علی کے ذریعے سے پہچانا. میرے آپ کے ذریعے, آپ نہ ہوتے, حضور فرمانے کر آپ نہ, یعنی حضور نہ ہوتے تو اسلام نہ ہوتا, علی نہ ہوتے تو مومنوں کی پہچان نہ ہوتی. صلوات دیجیے محمد علی محمد پر. آج بارش کا اثر آپ کی صلوات پہ بھی آ رہا ہے, مشکل ہی ہے. یا علی اگر آپ نہ ہوتے تو میرے بعد مومنوں کی پہچان کا کوئی معیار نہ ہوتا. کیوں بھائی؟ یہ تو طے ہے نا, حضور کو مان لیا, کلمہ پڑھ لیا, مان لیا رسول. لیکن اب وہ جو زمانے جاہلیت کی نفرتیں, رنجشیں, باقی منیاچیں, وہ کیسے ظاہر ہوں, کیسے معلوم ہوگا؟ حضور کے بعد کیسے پہچانے لوگ کہ بھائی یہ صحیح ہے کہ یہ صحیح ہے, یہ صحیح ہے کہ یہ صحیح ہے؟ تو حضور نے ایک معیار بتا دیا. اور اسی لیے صحابہ کرام خود بھی آپس میں فرماتے تھے کہ ہم اللہ کے رسول کے زمانے میں اگر منافقین کو پہچاننا ہوتا تھا تو مجمع میں بیٹھ کے علی کا ذکر چھیڑ دیتے تھے. یہ صحابہ کرام سے روایت ہے جناب, اور ایک نہیں بہت سارے صحابہ کرام سے روایت ہے. زید بن ارقم رضی اللہ تعالیٰ عنہ, عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ, جابر بن عبداللہ انصاری رضی اللہ تعالیٰ عنہ, یہ تین بڑے بڑے نام لے رہا ہوں مشہور نام, اور نہ معلوم کتنے جنہوں نے اس روایت کو نقل کیا کہ جب ہمیں منافقین کو پہچاننا ہوتا تھا تو ہم محفل میں بیٹھ کے, مجلس میں بیٹھ کے علی کے ذکر کر دیتے تھے. اور جہاں جس کے منہ پہ, آج تک آپ دیکھ لیجیے, آج تک ایسے ہی ہے کہ بعض جگہوں پہ علی کا ذکر کرو منہ بن جاتے ہیں, منہ ٹیڑھے ہو جاتے ہیں. لیکن یہ بڑی خوشی کی بات ہوتی ہے کیونکہ اس طرح ہمیں معلوم ہو جاتا ہے کہ مومن کون ہے, منافق کون ہے. ایسے ہی ہے نا, ہم نے تو بڑی بڑی جگہوں پہ دیکھا اور لوگوں کو اچھا پہچان کہاں سے تھی. بعض جگہ ایسی کہ جہاں آپ علی کا نام نہیں لے سکتے, ہے نا, یہاں تو آپ علی کا نعرہ لگا رہے ساری دنیا میں. بعض جگہ ہیں ایسی کہ جہاں آپ اس طرح کھل کے آپ نہیں ذکر کر سکتے, لیکن وہاں بھی ذکر ہو جاتا ہے. کیسے؟ علی والوں کی پہچان ہو جاتی ہے. جو ہی آپ نماز پڑھنا شروع کرتے ہیں خاص جگہوں کے پر, بڑی جب میں حرم کو لے لیجیے, حرم نبوی صلی اللہ علیہ وسلم کو لیجیے, حرم خدا کو لیجیے, وہ نماز ویسے تو ظاہر کچھ نہیں کر سکتے آپ, لیکن جب آپ نماز پڑھتے ہیں تو ادھر آپ نے نماز شروع کی ادھر پہچان ہو گئی ہے. اب یا تو کوئی آئے گا بغض کے مارے جناب, وہ دھکے بھی دے گا, یہ بھی کرے گا, یہ آ گیا, اور یا دو مومن دور بیٹھا ہوگا خوش ہو جائے گا, دوڑ کے واپس آئے گا آپ کے پاس, آپ سے سلام دعا کرے گا, آپ کا تعارف لے گا آپ کس ملک سے ہے. تو ہر جگہ یہ, اب یہ جو ہاتھ کھل کے پہچانے, کس کی پہچان ہے؟ علی والوں کی. کیا کہلاتے ہیں؟ علی والوں کی پہچان کہلاتی ہے نا. تو وہاں بھی پہچان یہی ہے کہ اسی طرح سے جب انسان علی کے بتائے ہوئے طریقے پر, بھائی وہی ہے نا علی سے محبت کا طریقہ ہی کہ جو علی کہہ رہے ہیں ویسے کرتے چلے جاؤ. جیسے علی نے کہا ایک صلوات بھیجی اور محمد علی محمد پر. تو پہچان ہو رہی ہے نا, لیکن پہچان جب ہی ہوگی جب خود علی کا اتباع کرے گا. رسول کا اتباع نہ کرے تو اللہ تک نہیں پہنچتا, علی کا اتباع نہ کرے, بھائی آقا اور غلام کا, مولا اور غلام کا قاعدہ کیا ہے, قانون کیا ہے, یہی تو ہے نا کہ بہترین غلام وہ ہوتا ہے جو آقا کے ابرو کے اشاروں کو سمجھ لے, آقا کو کہنا ہی نہ پڑے, آقا کو کہنا نہ پڑے. और अगर कहता रहा मैं इनका गुलाम हूँ, मैं इनका गुलाम हूँ, एक कहने पर उनके अमल ना करे, तो आका एक दिन कहेगा ना कि भाई ये खामा खामे शोर मचाता रहता है, ये मेरा कहना तो सुनता नहीं, कहाँ से मेरा गुलाम आ गया, ऐसे ही है ना, कहाँ से मेरा गुलाम है जब ये मेरी बात ही नहीं मानता। तो ये कायदा मैं रोज़ाना जो कोशिश करता हूँ कि थोड़ा थोड़ा सब बच्चों को बता दूँ, पैगाम दे दूँ जवानों को, ये याद रखें कि ये उसूल है। इंसान जिसकी ग़ुलामी का दम भरता है ना, तो कोशिश करता है कि मैं इसका इत्तबा करूँ, यानी इससे पहले कि मुझे हुक्म दे मैं समझ जाऊँ कि मेरा मौला चाहता क्या है। बेहतरीन गुलाम की दलील यही होती है, एक सलावत दे दीजिए मोहम्मद आले मोहम्मद। आइए अब एक कदम और आपको आगे बढ़ाएं, तो ये मालूम हो गया कि हुजूर फरमा रहे हैं कि अगर मेरे बाद अली आप ना होते तो मेरे बाद मोमिनों का मेयार ना होता। अब हर जगह उसके बाद आप देखिए कितने मैदान ऐसे आए। आखिरी जो पैगाम है, पहला पैगाम है दावत जुल अशीरा, पहला पैगाम जो अलल ऐलान किया, वो कहाँ है दावत जमा किया है ना, खानदान के यानी कौम कबीले को जमा किया, खानदान तो नहीं, खानदान से वसी कर दीजिए, कौम और कबीले को, कौम कबीले को जमा किया, पूरे अपने कबीले को कौम को जमा करके अब वहाँ ये ऐलान किया है कि आज कौन है जो मेरी रिसालत की गवाही देगा। तो हर जगह यही है ना कि एक बच्चा खड़ा होता था, वो कहता था या रसूलल्लाह मैं गवाही देता हूँ, मैं गवाही, आप अल्लाह के रसूल। और आप ये भी फरमा रहे हैं कि जो आज गवाही देगा, अब ये मौरखी ने लिखा भी है ना माने तो ना माने, बाज़ औक़ात लिख के भी नहीं मानते, मुश्किल ही है, लिख रहे हैं मान नहीं रहे। और ये वाकया एक जगह थोड़ी लिखा, ना मालूम कितने लोगों ने लिखा, अब उसकी तावील में पड़ जाते, नहीं इसका मतलब ये, इसका मतलब, अब हम तावीलात को छोड़िए, सीधी सीधी सी बात है, दावत का आगाज अली की विसायत का ऐलान, यानी अली के वसी होने का, जानशीन होने का ऐलान, ये दावत का आगाज है, दावत ज़ुल अशीरा। वैसे उससे पहले भी वसी हैं लेकिन जो तारीखों में बाकायदा जिक्र है वो कौन सी, दावत ज़ुल अशीरा। ये मैदान है, ये भी एक मैदान समझ लीजिए, ये भी एक मैदान है, ये सब मैदान की शक्लें बदलती रही हैं, सारे मैदान ये जितने भी ये सब मैदान हैं। तो दावत ज़ुल अशीरा आगाज़ रिसालत यानी ऐलान रिसालत बताया, अलल ऐलान बताया, और ये भी बताया कि आज जो मेरी गवाही देगा कल वही मेरा वसी होगा, मेरा जानशीन होगा, खलीफती वजीरी व खलीफती वसी, ये मेरा वसी होगा, वजीर होगा, जानशीन होगा, ये सब है ना। अब ना माने कोई ना माने, ना माने हमें कोई लड़ने झगड़ने की ज़रूरत थोड़ी किसी बात में, ठीक है भाई नहीं मानते ना मानिए, लेकिन मौजूद तो है ना चीज़, ये मेरा जानशीन होगा। तो दावत क्या, आप कहते हैं ना क्या हुजूर ने मुशख्खस नहीं किया कि जानशीन कौन है वसी कौन है, हुजूर ने मुशख्खस नहीं किया, यानी बताया नहीं खास तौर पर कि ये अरे भाई, और कैसे बताएं, किस तरह से बताएं, दावत के आगाज में अली, दावत के इंतहा पे अली, जब आगाज हो रहा है तो अली, इब्तिदा हो रही है तो अली, जब दीन मुकम्मल हो रहा है तब भी अली, भाई और कैसे बताएं। गदीर खुम में ऐलान करके बता रहे हैं, मन कुन तो मौला हो फहाजा अली उन मौला, जिस जिस का मैं मौला हूँ उसका ये, अब तो भाई और किस तरह से बताया जाता है, सवाल ये कि और कैसे बताएं, किस तरह बताया जाएगा, ऐसे ही बताया जाएगा ना, क्या क्या करें आपको समझाने के लिए, किस तरह समझाएं आपको कि भाई ये है मेरे बाद जैसा मैं मौला वैसा ही है अली मौला। अब आइए ये एक और ताईद, इसको भी हदीस मीज, ये अजीब हदीस मीज़ान अजीब है, या अली ला युहिब्बुका इल्लल मोमिन वला युबग़िज़ुका इल्लल मुनाफिक, ये हदीस मीज़ान ऐसी हदीस है कि इस हदीस की ताईद के लिए हदीस गदीर खुम को लाया जाता है, इस हदीस की ताईद के लिए, आप जानते हैं जिस हदीस की ताईद के लिए दूसरी हदीस लाई जा रही है तो वह हदीस ज़्यादा अहम हो गई ना, बहरहाल अहम सब हदीस है अपनी जगह, गदीर का अपना मकाम, लेकिन मैं हैरान हो गया कि जब हदीस मीज़ान के लिए ताईद चाहिए थी, मुअय्यद चाहिए था, तो हदीस गदीर खुम लाते थे, उसको पेश करते थे, क्यों गदीर में मैं यानी उसकी ताईद के लिए, ये मियार नहीं बताया, ये मीज़ान नहीं बताया, क्या मीज़ान, गदीर खुम में ऐलान हुआ ना अली की विलायत का, हो गया विलायत का ऐलान, मान लिया हमने मौला, क़यामत तक के लिए मौला माना, नहीं इसमें राज क्या है, मियार और मीज़ान ईमान का कैसे, वो जो हम कहें ना कि मुअय्यद है उसके लिए ताईद दिलाई गई, किसके लिए, हदीस मीज़ान के लिए। अब आइए दूसरे हिस्से पे बात होती है हदीस गदीर के, हमेशा मन कुन तो मौला हो फाजा अली उल मौला, ये जैसा मैं मौला वैसा अली, जैसा मैं मौला वैसा, पहले हिस्से पे बात करके देखिए ना, आज पहला हिस्सा क्या है, मन कुन तो मौला, पहला हिस्सा क्या है, मन कुन तो मौला, मन कुन तो का मौला का तर्जुमा क्या किया जाता है, जिस जिसका मैं मौला, यही किया जाता है ना भाई, जिस जिसका मैं मौला, नहीं अब इसको ज़रा सवालिया कर दीजिए, क्योंकि मन अरबी में सवाल के लिए भी आता है, जैसे तकरीर में उसमें तलकीन में नहीं पढ़ते, मन रब्बो का, कौन है तेरा रब, है ना, मन हाजा, मन हुआ, मन हेया, है ना, ये कौन, वो कौन, ये सब है ना, मन सवाल के लिए भी आता है, मन रब्बो का, मन नबियों का, मन अमामों का, इमामों का, है ना, ये सब मन सवालिया भी आ गया कि नहीं आ गया। मन कुन तो मौला, फर्ज कर लीजिए, तर्जुमा यही कीजिए जिस जिसका मैं बोला, मैं कहता हूँ फर्ज कायम कीजिए, और फर्ज कायम करना फर्ज मुहाल, मुहाल नीस्त, एक फर्ज को, एक मुहाल चीज़ को फर्ज करना मुहाल नहीं होता, आप फर्ज कर सकते हैं, फर्ज कायम कर सकते हैं। आप जानते हैं जब तक फर्ज ना किया जाए कोई सवाल हल नहीं होता, पूरी मैथमेटिक्स इसी के ऊपर चल रही है ना, फर्ज करना पड़ता है, एक्स को फर्ज कर लीजिए, सौ को फर्ज कर लीजिए, परसेंटेज निकालनी है तो आपको सौ को फर्ज करना, हालांकि सौ नहीं है वहाँ, लेकिन आपको फर्ज करना पड़ेगा, जब तक आप फर्ज नहीं करेंगे मसला हल, यही अलजबरा का हाल है, ऐसे ही है ना भाई, मैं तो इतना नहीं जानता भाई अलजबरा में थे, लेकिन जो बुनियादी चीज़ें वो जानता हूँ भाई, ऐसा है ना, तो एक फ़र्ज़ कायम, तो मैं फ़र्ज़ कायम कर रहा हूँ, एक फर्ज, एक क्योंकि मसला हल करना है, उस मसले को हल करने के लिए एक फ़र्ज़ कायम कर रहा हूँ, मन कुन तो मौला, अब इसको सवालिया बना दीजिए कुछ देर के लिए, जैसे अल्लाह के रसूल ये पूछ रहे हैं कि किस किस का मैं मौला, जिस जिसका नहीं, अब इसको आप यूं कर दीजिए, मन कुन तो मौला हो, किस किस का मैं मौला, जैसे अल्लाह का रसूल सवाल कर रहा है कि तुम बताओ मैं किस किस का मौला हूं, अब बताएं सारे मुसलमान फैसला करें कि हुजूर किस किस के मौला है, अब देखिए है ना सवाल आ गया, ये हमेशा के लिए आपको मैंने हल दे दिया, इसको हमेशा जहां भी मुशाहिदीन किराम और हमारे नाज़रीन मोमिन मोमिनात सुन रहे हैं इसको हमेशा याद रख लीजिए, किस किस का मैं मौला, ये सवाल यूं कर दीजिए बाप, किस किस का मैं मौला, अब ये जैसे सारे आलम इस्लाम के लिए कयामत तक सवाल के बताओ हुजूर किस किस के मौला, जब आपसे कोई बहस करे से मुझे पहले ये बताओ कि हुजूर किस किस के मौला, कहां तक मौलायत की हदें हैं बताओ ना, वो बाद में तावील करना मौला के माने की, पहले ये बताओ कि हुजूर कहां तक मौला है और किस किस के मौला है, इंसानों के फकत नहीं भाई, इंसानों के नहीं, इंसानों कहते तो सूरह जिन ना होती कुरान मजीद में, सूरह रहमान में दोनों का जिक्र ना होता, फबिअय्या आलाए रब्बिकुमा, है ना, जिनो इंस, तो इसका मतलब सबके हैं भाई रसूल, सबके हैं ना, उनके भी मौला, इनके भी मौला, खाली जमीन के मौला या चांद तारों के भी मौला, कहकशाओं के मौला, आलमीन के मौला, किसके, और आलमीन की हदें क्या है मुझे भी नहीं मालूम, आपको भी नहीं मालूम, और किसी साइंसदान को भी नहीं मालूम, और ये जो माहिरीन फलकियात बैठे नासा वासा जितने भी ना, किसी को भी नहीं मालूम, ये भी कहते हैं अभी नहीं मालूम, अभी तो कई अरब साल लगेंगे इसको समझने के लिए जो सामने है, कहते हैं इसके आगे भी अरबों अरबों जहान हैं, अरबों सितारे नहीं, अरबों जहान, ये मेरे पास है उनकी रिपोर्ट, मैंने रखी है, पढ़ी भी है रिपोर्ट, और उसको इसकी जिसको कहना चाहिए कि आया था प्रोग्राम कोई छोटा सा चंद मिनट का, उनकी रिपोर्ट वो मैंने रख लिया, ये मेरे बड़े काम की चीज़ें होती हैं सब, वो मैंने रख लिया, अगर कोई ज़्यादातर में देखना चाहे मैं उसको दिखा भी दूंगा, और बहुत सारे लोगों को मैंने दिखाई, रिपोर्ट हमारी तो नहीं बनाई, उनकी बनाई हुई रिपोर्ट है, कि जो बताते हैं कि जनाब कैसे ये ज़मीन जो है वो निज़ाम शमसी में, ये निज़ाम शमसी गलेक्सी में है, वो जो मिल्की वे कहलाता है, मिल्की वे उसका नाम नहीं रखा, उसमें वो बताया कि 300 सूरज हैं, कितने सूरज हैं, शायद इससे भी ज़्यादा हो, लेकिन मुझे ये बट अंदाज़ जहन में है कि 300, ये एक गैलेक्सी की बात करें, इसमें निज़ाम, अब बताइए ज़मीन कहाँ गई, कितनी सी हो गई, निज़ाम शमसी में इतनी सी, फिर ये निज़ाम शमसी गैलेक्सी में क्या, तो कुछ भी नहीं मालूम ही नहीं, पर सूरज 300 सूरज, उनमें सबसे छोटा सूरज ये जो हमें नज़र आ रहा है, ये जो सूरज है इसमें थी एक गैलेक्सी में, फिर कहते हैं इससे बड़ी गैलेक्सी, फिर इससे बड़ी गैलेक्सी, फिर इससे बड़ी गैलेक्सी, और फिर क्लस्टर, 48 गैलेक्सीज मिलके सबसे छोटा क्लस्टर बना रही है, यह मैं मोटा मोटा आपको बता रहा हूं, ताकि बात जो मैंने शुरू किया था जहां जहां लोग सुन रहे हैं उनको जरा समझ में आ जाए, और आगे तहकीक करें जो इस इल्म के माहिर हैं, और यह मैं किसी मौलवी की बात नहीं बता रहा, हालांकि बेचारा मौलवी भी यही चिल्ला रहा है, सदियों से चिल्ला रहा है कि भाई ऐसा है ऐसा है, कहते हैं ये पता नहीं कहां की लेकर आते, मौलवी कहते तो गैर अकली बात है, आप कहते तो सच्ची बात है, मौलवी कुरान पे भरोसा करके बता रहा है कि तुम निकलना भी चाहो तो निकल नहीं सकते, बगैर ताकत के जाओ खलाओं में, तुम्हें मालूम होगा कि है क्या, निकलो तो सही बाहर, मौलवी कह दे तो नहीं मानेंगे, ये पता नहीं कहाँ जनाब, अक्ल में नहीं आती इनकी बात, तो अब सुनो जो मैं बता रहा हूँ, साइंसदान जो कह रहे हैं, अब तो अक्ल में आ रही है, तो अब हम कहते थे अक्ल में नहीं आ रही बात, भाई ये क्या कह रहा है, क्या उड़ा रहा है, इतनी बड़ी दुनिया कहाँ से आ गई, कि गैलेक्सी इतनी बड़ी जिसको बता दिया, तस्वीर करो 300 सूरज, और पता नहीं कितने करोड़ साल लगेंगे अगर 2,00,000 या 5,00,000 किलोमीटर पर सेकंड की रफ्तार से जाओ, ये भी लिखा हुआ है, ये मैंने नोट किए चीज़ें, इससे जाओ तो फिर अच्छे भाई ये क्या मुसीबत हो गई। फिर यही बस नहीं, ये सबसे छोटी गैलेक्सी है, इससे 48 गुना, इससे 50 गुना और फिर कितनी गैलेक्सी मिलके एक क्लस्टर बना रही है, क्लस्टर भी सबसे छोटा, फिर उस क्लस्टर से ऊपर क्लस्टर, फिर उससे ऊपर क्लस्टर, फिर बहुत सारे क्लस्टर मिलके एक सुपर क्लस्टर बना रहे। ये मोटी मोटी बातें बता रहा हूं आपको, कोई मसला हल करने के लिए बता रहा हूं। पहले कहीं मैंने किसी और शहर में बताया था, लेकिन अब क्योंकि ये जा रहा है पूरी दुनिया में तो जरा सुन ले, मोटा मोटा सा सुन ले, बाकी जिसको जुस्त हो जाए वो खुद तलाश कर ले, जो मैं कह रहा हूं ताइद करेगा मेरी इंशाल्लाह, क्योंकि बिल्कुल साइंस ने बताया। ये जो है ना सारी ये जो क्या कहते हैं इनको, खलाई तहकीक करने वाले इदारे हैं, नासा वगैरह, उन सबकी रिपोर्ट बता रहा हूं आपको, मैं आपको कोई इधर उधर से नहीं ला रहा हूं। तो मैंने कहा ना कि कोई मौलवी कह देगा तो नहीं मानेंगे, मौलवी कह देगा तो नहीं मानेंगे, लेकिन अब भाई आपके साइंसदान कह रहे हैं, आपके खलाई जो मुहक्कीन हैं ये कह रहे हैं, जो रिसर्च कर रहे हैं ये कह रहे हैं, जो सारी बड़ी बड़ी दूरबीनें लेके बैठे होते हैं ना ये क्या बता रहे हैं कि फिर वो सुपर क्लस्टर, फिर उस सुपर क्लस्टर एक नहीं है ना मालूम कितने में, कहते एक जाल बनता है, उसके बाद एक दुनिया है कि जब इसको अरबों साल लगेंगे पार करने में, इंसान को जाने में कहते हैं वहां तक अरबों साल चाहिए, कई अरब साल, तो उसके बाद भी खत्म नहीं होगा, उसके बाद एक और आलम में निकल जाएगा। अब समझ में आया आलमीन किसे कहते हैं? कुरान मजीद ने इस्तिलाह दी, क्योंकि उस वक्त अगर ये सारी चीजें समझाता अल्लाह का रसूल या इमाम तो समझ में आता किसी की? कुछ समझ में नहीं आता, बल्कि ईमान रखो क्योंकि लाने वाला कहने वाला बताने वाला सादिक है। समझ में आई बात? इसलिए सादिक मनवाया कि जो कह रहा है मानो, क्योंकि अगर वो सारी साइंसी तहकीक तुम्हें बताए तुम्हें समझ में आएगी क्या? अब आज ये सारी चीजें खुल रही है ना, और उस वक्त क्या कहा? अल्हम्दुलिल्लाह रब्बिल आलमीन, क्योंकि तुम खुद एक दिन दरियाफ्त कर लोगे कि ये तो एक आलम है जो नजर आ रहा है, इसके बाद बेशुमार आलम है। तो आलमीन जहां जहां तक अल्लाह की रुबूबियत, तो जब रसूल को भेजा आपने तो क्या बनाकर भेजा, क्या मनसब दिया, बनाकर दिया वमा अरसलनाक इल्ला रहमतल लिल आलमीन। अब बात कितनी बात हुई, अल्लाह। और दूसरी आयत ले लीजिए, अच्छा अब दूसरी आयत, आलमीन के लिए रहमत बनाकर भेजा। शायद लोग कहा हाँ भाई रहमत बनकर आए, और क्या बात है रहमत बन गए सारे आलमीन के, अभी तो खैर इसमें बड़ी बहस है, लेकिन चलिए आपकी वो गलतफहमी भी दूर कर दे। नज़ल अल फुरकाना अला अब्देही ले यकूना लिल आलमीना नजीरा, यानी पैगंबर बनके डराने वाला बनके सिर्फ इंसानों के लिए नहीं, सिर्फ जमीन के लिए नहीं, जितने आलमीन है सबके लिए डराने वाला बनाकर भेजा हूं। यानी अगर कहीं कोई मखलूक दरियाफ्त भी हो गई तो 1400 साल पहले अल्लाह अपने हबीब के मनसब का ऐलान कर रहा है कि जहां तक मेरी रुबूबियत की हदें हैं वहां तक मेरे हबीब की रिसालत की हदें हैं। अब मालूम हुआ मन कुन तो मौला, समझ में आ गई बात, किस किस का मैं मौला, समझ में आया? तो पहले ये तो तय करो कि रसूल किस किस के मौला, कहां तक मौला। फिर वही बात आ जाती है, सूरह मायदा की आयत आ जाती है, इन्नमा वलियुकुमुल्लाह व रसूलुहु, बस तुम्हारा मौला है अल्लाह। कहां तक है मौला, कहां तक है मौला अल्लाह? अल्हम्दुलिल्लाह रब्बिल इन्नमा वलियुकुमुल्लाह व रसूलुहु, जहां तक वो मौला, वो खालिक है। फर्क क्या है, फर्क कायम रखना, वो खालिक है और इन अनवार मुकद्दसा को उसने खल्क किया है, ठीक है ना। लेकिन मौलायत की हदें कहां तक, जहां तक मैं अल्लाह वहां तक ये मौला। अब समझ में आया कि पहले रसूल ने अपनी मौलायत की हदें पूछी हैं, मन कुंत मौला, किस किस का मैं मौला। अब जहां तक मेरी मौलायत है फहाजा अली मौला, ये अली भी वहां तक मौला है। अब ये मैंने सरकार आपको मौलाए कायनात कहने की भी दलील दे दी। बालो मौलाए कायनात कहते हैं आप, तो मैं क्या करूं भाई, क्या कहूं फिर, क्या कहूं मौलाए कायनात ना कहूं तो, क्योंकि रसूल ने फरमाया मन कुन तो मौला, जिस जिसका मैं मौला, तो कहां तक मौला है अल्लाह का रसूल, तो जहां तक वो मौला, कोई कैद तो नहीं लगाई अल्लाह के रसूल ने सिवाय इसके कि इल्ला नबी अमीन बादी, सिर्फ ये कि मेरे बाद कोई नबी। अब हम कैद रोज लगा देते हैं, बता देते हैं कि जैसे अल्लाह का रसूल बादस खुदा बुजुर्ग, तो ये किस्सा मुख्तसर, अल्लाह के बाद रसूल है बुजुर्गी में और कोई नहीं, इसी तरह हम भी कहते हैं कि अली सब कुछ है पैगंबर के बाद है, इसमें हम कोई तकैया थोड़ी कर रहे हैं और झिझकते भी नहीं। चाहे कोई कितना गुलू करना चाहता है कर ले, हम तो सबको सीधा रखते हैं, सीधा सीधा बताते हैं, डायरेक्ट इसमें कोई छुपा दे थोड़ी बात को, कि अली सब कुछ है। लेकिन कुछ तो है ना मोहम्मद अरबी में, जो अली अपना सब कुछ रसूल पे कुर्बान कर रहा है, ये उसूल है ना। देखिए इंसान बड़ी चीज़ को बचाने के लिए हर चीज़ कुर्बान कर देता है ना। अब देखें ना, यही तूफान सैलाब सब कुछ आ रहा है तो इंसान अपना माल व मता बचाता है ना, किसी तरह छत पे ले जाओ, यहाँ ले जाओ, वहाँ ले जाओ। लेकिन अगर खुदा ना करे, खुदा ना करे बड़े पैमाने पर आएगा तो छोड़ देगा माल को, भाई माल को छोड़ो, जान बचाओ, कश्ती में बैठेगा, जाएगा साहिल की तरफ, जाएगा साहिली इलाके छोड़ देगा ना, साहिली इलाके छोड़ देगा, जान बचाओ। ऐसे ही है ना, यानी आगे बढ़ गए ना, क्योंकि भाई जान ज़्यादा कीमती है, बच्चों को बचाएगा, अपने माल को, इस तरह जान आगे आगे आगे। अब किसी चीज के लिए जान भी कुर्बान कर दे तो वो चीज ज्यादा कीमती है ना, है ना। देखिए उसूल पूरा पूरी दुनिया में आ गया ना साधन। तो अब अली, अली जिस पर अपना सब कुछ कुर्बान करे खुदा के बंदो, तो वही तो है अल्लाह का महबूब, है ना। यानी जख्म खा रहे हैं, तकलीफें उठा रहे हैं, और सिर्फ अली खुद नहीं बल्कि अबू तालिब की औलाद तैयारी कर रही है। अगर कभी निजाम जालिम हाथों में चला जाए, यजीदी ताकतों के हाथों में चला जाए, तो बचाना कैसे, तैयारी कर, करबला के लिए तैयारी की। औलाद अबू तालिब मौजूद है ना, दोनों की औलाद, खदीजा का सिर्फ माल नहीं, करबला में जनाब खदीजा का खून भी है, अबू तालिब का भी लहू, अबू तालिब का भी खून, ऐसे ही है ना, तैयारियां की। यानी अपना सब कुछ कुर्बान कर रहे हैं हुसैन, किस बात के लिए कुर्बान कर रहे हैं, मेरे नाना का दीन बच जाए, अल्लाह का दीन, वही नाना का दीन है, अल्लाह का दीन बच जाए, ऐसे ही है ना, अल्लाह के दीन को बचाने के लिए अपना सब कुछ कुर्बान कर। एक चीज़ और है जिसका दिफा कर रहे हैं हुसैन, वो है विलायत, वो है मेरे बाबा की विलायत, अली की विलायत। सब उशतम होता था ना, कितना जुल्म है तारीख का, हम पर इल्ज़ाम देने से पहले सरकार देख तो लिया कीजिए तारीख कि क्या होता रहा बनी उमैया के दौर में। कभी आपको ख्याल नहीं आया कि 90 साल बनी उमैया के मिंबरों से अली पर सबो शतम हुआ है। सबो शतम को क्या कहते हैं भाई, आम जबान में तबर्रा कहते हैं, क्या कहते हैं, तबर्रा कहते हैं। दूसरा, तारीख खंगाल लिया कीजिए, अभी तारीख का जबर है, अगर कोई चीज़ पलट कर आती है तो हम तो फिर भी एहतियात करते हैं, लोगों से कहते हैं कि भाई ना किया करो ऐसी बातें, कल भी हमने आज किया आपकी खिदमत पे, कैसी बातें ना किया करो। लेकिन सवाल ये है कि उस पर आप कोई ज़बान नहीं खोलते, उस पर आप बात नहीं करते कि जिन लोगों ने अली पर सब शतम किया उनका तारीख में मकाम क्या होगा, क्या कहा जाएगा उनको। फिर कोई ये तकाजा करे कि उन कातिला ने हुसैन और कातिला ने अली को कुछ ना कहें हम, ये तो नहीं हो सकता। हम तो सब कुछ यजीद को कह देते हैं, अब जो भी यजीद के जुमरे में आता है सब पर चला जाता है, सीधी सी बात। यजीद को कहने से तो हमें कोई रोक नहीं सकता, लेकिन जब हम यजीद को कहते हैं ना, तो इसलिए लोगों को बुरा लगता है कि वो जानते हैं कि यजीद को बुरा कहने कहां कहां तक जा रहा है। अब हम क्या करें भाई, क्या करें, अगर कातिला ने हुसैन पर भी लानत ना भेजें फिर क्या करें, कहां जाएं। अगर ये जुर्म है तो ये जुर्म तो हम करते रहेंगे, कैसे विलायत का दिफा किया, क्योंकि बाबा पर सब शतम होता है ना, हुसैन के बाबा पर होता रहा, बाद में भी होता रहा, लेकिन हुसैन ने करबला में इंतकाम लिया, हाँ इंतकाम लिया कि तुम सब शतम करते हो, अब कयामत तक के लिए मिंबर मेरा होगा, मैं दूंगा मिंबर, और फजाइल मेरे बाबा के होंगे। इंसाफ से बताइए कि इस वक्त पूरी दुनिया में सबसे ज्यादा फजाइल अली के कहां बयान होते हैं। देखिए मौला की तारीखें तो मखसूस है, 13 रजब, एक दिन पहले एक दिन बाद, चलो 3 दिन वो रख लो आप, है ना, रजब के मीरा। शहादत की तारीखें भी 18-19 की सबसे शुरू, 18-19-20-21 है ना। लेकिन सारा साल किसका जिक्र होता है, शद्दोमत के साथ, किसका जिक्र होता है, हुसैन का, मजलिस हुसैन की, फजाइल किसके, अली के। समझ में आया, हुसैन ने कैसा इंतकाम लिया इनसे, कयामत कहां कहां रोकोगे, एक गांव में रोक लोगे, एक देहात में रोक लोगे, एक कमजोर को दबा लोगे, एक शहर में हुकूमती पिट्ठू बन के, اداروں پہ سہارے پہ کھڑے ہو کے، ادارے تم کو بیساکھیاں فراہم کریں گے ان پہ کھڑے ہو کے ایک جگہ کر کے خوش ہو جائے. یہ پوری دنیا میں ذکر پھیلتا گیا. کیوں پھیلتا گیا؟ یہ حسین کا کارنامہ ہے کہ جہاں جہاں میری مجلس ہوگی وہاں وہاں میرے بابا کا ذکر ہوگا. اب سمجھ میں آیا کہ ذکر حسین سے دشمنی کیوں ہے؟ جانتے ہیں کہ جب بھی ذکر حسین ہوگا علی کا ذکر ہوگا. اب سمجھ میں آ گیا؟ یعنی یہ میں کربلا کے صرف دو پہلو بتایا آپ کو. ایسا نہیں ہے، کربلا کے بہت سارے پہلو ہیں، بہت ساری تفسیریں ہم مختلف اوقات میں بیان کرتے رہے. تو اب سمجھ میں آئے کہ کہاں تک گئی یہ بات، وہاں تک چلی. کربلا میں حسین دین بھی بچا رہے ہیں، شریعت بھی بچا رہے ہیں، اور ساتھ ہی ساتھ ولایت کا دفاع بھی کر. ولایت کا دفاع تو ہر ایک نے کیا، معصوم کونین نے بھی ولایت کا ہی دفاع کیا تھا. سب ولایت کا دفاع کر رہے ہیں کیونکہ علی کا منصب. اب مظلوم تاریخ ہے نا علی، کیسا مظلوم ہے علی. بس ایک جملہ اشارہ کرنا چاہتے ہیں، پھر مصائب وہیں سے مصائب کا ربط دے دیں گے. ایسا مظلوم ہے علی، آپ کو بتاؤں کہ جب جناب سید الشہداء ذوالجناح سے یعنی زین سے زمین پہ تشریف لائے ہیں نا، تو ایک دستہ دوڑا تھا خیموں کو لوٹنے کے لیے شمر ملون کی سربراہی میں. تو جناب سید الشہداء نے نگاہ کی اور چلا کر کہا تھا، او پسر ساتھ ابھی میں زندہ ہوں، میرے سامنے میرے گھر میں داخل مت ہونا، پہلے مجھے قتل کر لو پھر میرے خیموں میں داخل ہو. اور جانتے ہیں آپ کے پسر سعد نے روک دیا، پسر سعد نے روک دیا کہ ابھی ٹھہر جاؤ، ابھی خیموں کو نہ لوٹو، خیموں میں داخل نہ ہو، حسین کے گھر میں داخل نہ ہو، پہلے حسین کا سر قلم کرو پھر جانا. یعنی حسین کو گوارا نہ ہوا نا، نہیں دیکھ سکتے تھے نا حسین کہ میرے سامنے کوئی میرے گھر میں داخل ہو جائے. اب سمجھ میں آئی علی کی مظلومیت کیا ہے؟ علی کے سامنے اس دنیا نے ہر روز ایک نئی کربلا کھڑی کر دی تھی، ہر روز ایک نئی کربلا. علی کا امتحان تو دیکھیے آپ کہ صاحب ذوالفقار ہے، مگر امتحان کی منزل میں اس طرح سے ہے کہ گھر پہ حملہ ہو جائے، دروازے پہ آگ جلا دی جائے، آگ لگا دی جائے، محسن شہید کر دیا جائے. جبھی تو لوگ اعتراض کرتے ہیں، یہ کیسے ہو سکتا ہے گھر میں داخل ہو جائے، علی گھر میں تھے تلوار نہیں نکالی، تمہیں کیا معلوم، تمہیں کیا معلوم. یہ علی کا امتحان بدر و احد خیبر و خندق سب سے بڑا امتحان تھا علی کا، سب سے بڑا امتحان. جب ہی تو مظلوم تاریخ قرار پایا میرا مولا علی، جب ہی تو مظلوم تاریخ قرار پایا تھا میرا مولا علی. سمجھ گئے بات؟ بس جانتے ہیں جب اللہ کے رسول نے سب کو علم دے دیا واقعہ کربلا کا، تب مجھے بتائیے جب رسول نے تیاری کی ہے کربلا میں کہ میں نہ صحیح میری شبیہ تو ہوگا نا، جب شہزادہ امام حسن مشتبہ نے تیاری کی کہ میں نہ صحیح میرا قاسم تو ہوگا، جب معصوم کونین نے تیاری کی ہے کہ میں نہ صحیح ثانیہ زہرا میری بیٹی تو ہوگی، مجھے بتائیے پھر علی، علی کیسے؟ تو علی بھی تمنا کرتے تھے کہ ایک بیٹا ہو جو کربلا میں میری نیابت کرے. جناب عباس سے پہلے کتنے آپ کے صاحبزادے ہوئے، ذکر بھی کر چکا ہوں میں دو چار کا آپ کے سامنے. جناب عباس تو کی ولادت تو بہت بات کی ہے نا، بہت بات کی ولادت ہے. آپ کی ولادت تو غالباً 28 ہجری کی ہے، اس سے یا اس سے پہلے کی ہوگی 24 یا 25 ہجری کی ہے، بہرحال مختلف ہے. کہیں 32 سال ہیں کربلا میں آپ کا سن مبارک، کہیں 34 سال ہے، کہیں زیادہ زیادہ لکھا ہے 36 سال. کتنا لکھا ہے؟ 36 سال کے زیادہ سے زیادہ. ہاں یہ بات طے ہے کہ آپ صفین کے موقع پہ 15 یا 16 سال کے تھے، نو عمر تھے، لیکن قد و قامت کی وجہ سے آپ میدان جنگ میں جاتے تھے اور لوگ ان کو علی سمجھتے تھے، جناب عباس کو نقاب ڈال کے جاتے تھے نا، تو شبہ ہوتا تھا علی کا، تو جناب عباس نقاب ہٹا دیا کرتے تھے. جب کوئی مقابلے پر نہیں آتا تھا نا کہ علی آ گئے تو کہتے تھے میں علی نہیں ہوں، علی کا بیٹا عباس ہوں، آؤ میرے سامنے. بس یہ عباس کون ہے؟ علی کی مراد ہے. اور جناب عباس کے باب میں ہمیشہ میں ایک جملہ نقل کرتا ہوں، برسوں ہو گئے مجھے کیا کروں، تو جملے ایسے ہوتے ہیں جن کی تکرار کی جائے، جس سے ساری دنیا مرادیں مانگے اس کا نام ہے علی، جسے ساری دنیا اپنی مرادیں مانگتی ہے اس کا نام ہے علی، علی کی مراد کا نام ہے عباس، علی کی مراد کا نام ہے عباس. کیسا ہے یہ عباس؟ آئیے قمر بنی ہاشم کی آپ کو علت بتا دیں کہ کیوں قمر بنی ہاشم. جناب ہاشم کے حسن کا تو چرچا ہے نا تاریخوں میں، کبھی پڑھ لیجیے گا یا ہم بھی بیان کرتے رہتے ہیں جناب ہاشم کے بارے میں. ہاشمی ہونے پہ فخر کرتے تھے اللہ کے رسول بھی اور علی بھی، بلکہ مولا کائنات پہ تو مشہور ہے وہ قول کہ میں روح زمین پہ پہلا نجیب الطرفین ہاشمی ہوں، میرا باپ بھی ہاشمی ہے، میری ماں بھی ہاشمی ہے، کچھ تو ہے نا ہاشم میں کہ اللہ کا رسول بھی فخر کرے ہاشمی ہونے پر اور مولا کائنات بھی فخر کرے ہاشمی ہونے پر، کچھ تو ہے۔ آئیے، جب جناب عباس پہلی بار میدان میں نکلے ہیں نا تو ہاتھ اٹھا کے مولا نے کہا تھا ہاذا قمر بنی ہاشم، یہ ہم ہاشمیوں کا چاند ہے، بنی ہاشم کا چاند ہے عباس۔ یہ لقب خود مولا نے دیا تھا، قمر بنی ہاشم کا، کسی اور سے نہیں ملا ہے، یہ لقب اپنے بابا سے ملا ہے جناب عباس کو۔ جناب عباس مان ہے، آل رسول کا مان ہے۔ جب مدینے سے چل رہا تھا نا قافلہ 28 رجب کو، تو جناب ام البنین نے اپنے سب بیٹوں کو بلایا تھا، سب کو بلا کے جناب عباس کے حوالے کیا تھا کہ جیسے عباس کہتا چلا جائے ویسے کرتے چلے جانا۔ اور پھر جناب عباس کو آگے بڑھا کر بلایا تھا کہ عباس میرے پاس آؤ۔ جناب عباس نے مسر اپنی ماں کے قدموں پہ رکھ دیا، ماں نے اٹھا کے سینے سے لیا کہ دیکھو عباس، مجھے ایسا لگ رہا ہے کہ یہ سفر وہی ہے جس کے بارے میں سنتی چلی آ رہی ہوں۔ عباس تم ساتھ ہو، ہوشیار رہنا، فاطمہ زہرا کی نشانی پہ کوئی آنچ نہ ہے، اگر تیرے ہوتے ہوئے فاطمہ کے لال پہ کوئی آنچ آ گئی تو میں تجھے دودھ نہیں بخشوں گا۔ مصائب کا باب ہے، دو چار جملے مجھے کہنے دیجیے۔ نوحے کا باب ہے، نوحے کے باب میں، مصائب کے باب میں، روایت وہی ہے، الفاظ میرے اپنے کبھی ہو جاتے ہیں، کسی بھی عالم کے، میں تو خیر طالب علم ہوں، اپنے ہو جاتے ہیں، اتنی اجازت ہے مصائب کے باب میں۔ بس عزاداروں، جناب عباس جب ماں کے لیے ایسے ہیں تو اب مجھے بتائیے بہن بھائیوں کے لیے کیسے ہوں گے۔ جب جناب عباس میدان میں جانے لگے تھے نا اور آئے تھے ثانیہ زہرا کی خدمت میں آئے تھے کہ شہزادی اب یہ غلام آخری رخصت کے لیے آئے، تو بڑی حسرت سے دیکھا تھا ثانیہ زہرا نے، حسرت سے دیکھ کر فرمایا تھا عباس جا رہے ہو جاؤ، میں روکوں گی نہیں، لیکن ایک بات سنتے جاؤ۔ اچھا بعض لوگ کہتے ہیں جب فرمایا آپ نے کہ جب میں مدینے میں چھوٹی سی تھی، نہیں چھوٹی سی نہیں تھی، جناب زینب سلام اللہ علیہ اور جناب عباس کے عمروں میں، سن و سال میں کم از کم 18 سال کا فرق ہے، یعنی ثانیہ زہرا کم سے کم کتنی بڑی ہیں، 18 سال بڑی ہیں، نہیں عباس کا بچپن ہے۔ میں مدینے میں سنتی تھی، واقعہ کربلا کے بارے میں گفتگو کرتے تھے لوگ، خواتین گفتگو کرتی تھیں اور یہ بات کرتی تھیں کہ ایک دن آئے گا جب زینب کے بازوں میں رسن باندھی جائے گی۔ عباس میں بہت حیران ہو کر تمہیں دیکھتی تھی کہ جس کا عباس جیسا بھائی ہو کس کی مجال ہے اس کے بازو میں رسن باندھے گا۔ جانتے ہیں عباس کا انداز کیا تھا؟ جب علی کی بیٹیاں، فاطمہ کی بیٹیاں نانا کے روضے پر یا ماں کی قبر مطہرہ پہ جاتے تھے نا زیارت کے لیے، تو ظاہر ہے کہ شام کا وقت ہو اختیار کیا جاتا تھا جب تاریکی ہو جائے، اور بنی ہاشم سب اپنے حلقے میں لے لیتے تھے، ان میں جناب عباس، چھوٹے سے جناب عباس ایک چھوٹی سی تلوار لے کے بیویوں کے آگے آگے چلتے تھے اور آوازیں دیتے ہوئے جاتے تھے کہ مدینے کے لوگوں اپنے دروازے بند کر لو، اپنی آنکھیں بند کر لو، میری شہزادیاں نانا کے روضے پہ جا رہے ہیں۔ اب بتائیے جب یہ انداز ہوگا تو ثانیہ زہرا کہہ رہی ہے نا جملہ کہ لیکن اب تم جا رہے ہو نا عباس، اب مجھے یقین ہو گیا کہ میرے سر سے چادر بھی چھنے گی، مجھے قید بھی کیا جائے گا، میرے بازوں میں رسن بھی باندھی جائے گی۔ اور آپ جانتے نا کہ حسین عباس کو جانے کہاں دے رہے تھے، کیونکہ حسین عباس تو لشکر کے علمدار ہیں، علمدار لشکر کی زینت ہوتا ہے۔ جناب عباس نے عرض کی تھی کہ مولا مجھے بھی اب میدان میں جانے کی اجازت دے دیجئے، تو حسین نے یہی جملہ تو کہا تھا کہ عباس تم میرے لشکر کے علمدار ہو، علمدار لشکر کی زینت ہوتا ہے۔ عباس کا عالم یہ ہے کہ نظریں زمین میں پیوستیں گڑی ہوئی ہیں اور فرماتے ہیں مولا میرا لشکر کہاں ہے، سب کو تو آپ خود اٹھا کر لائیں، گنجے شہیدہ پہنچائے آپ۔ نہیں عباس، تم سے بیویوں کی ڈھارس ہے، بچوں کی ڈھارس ہے، جب کسی شہید کی خبر آتی تھی، شہید کا لاشا آتا تھا، بیویاں بچے گھبرا کے علم کے پھریرے کو دیکھتے تھے، جب تک علم کا پھریرا لہرا رہا ہے یعنی عباس موجود ہے، یعنی کوئی مصیبت خیموں تک نہیں آ سکتی۔ لیکن وہی ہوا کہ چھوٹی سی بچی آئی اور عباس کے دامن سے لپٹ گئی، چچا جان پیاس ہلاک کیے ڈال، کیا آپ بھی پانی نہیں پلا سکتے؟ تو یہ بچی وسیلہ بنی اجازت کا، اور جب عباس کو اجازت ملی ہے تو بچی دوڑی دوڑی گئی تھی ایک سوکھا سا مشکیزہ اٹھا کر لائی، अब्बास झुके, इतना झुके कि बच्ची ने मशकीदा बच्ची के गले में, अब चचा के गले में डाल दिया, जनाब अब्बास के गले में डाल दिया मशकीदा। अब समझ में आया, ये किसी आम आदमी ने, हमने आपने नहीं ये मशकीदा आलम में डाला है। ये जो आलम के फरेरे में मशकीदा है ना, ये किसी की याद दिलाता है कोई बच्ची है। इसीलिए सक्काए हरम ये लकब आज नहीं पड़ा। वाकई करबला के बाद से सक्काए हरम, सक्काए हुसैनी, ये हरम है जनाब अब्बास अलैहिस्सलाम पर जो सक्का का लकब लिखा है, बार बार तो पढ़ लिया करो, जाकर देख लिया करो, फिर एतराज उठाया करो इस बात पर कि सक्काई की थी या नहीं की थी। अभी बता देता हूँ शहादत में कि कैसी सक्काई की थी अब्बास ने, आजादारान हुसैन। बस जब बच्ची ने, बच्ची से वादा करके गए अब्बास के पानी ज़रूर लेकर आऊँगा, पहुँचे हैं हुसैन, खड़े हैं एक मकाम पर, अब्बास की जंग देख रहे हैं। जाहिर है कि अब्बास गए हैं, कब्जा कर लिया, घाट पे कब्जा किया, घोड़े को तराई में उतारा, मशकीदे में पानी भरा, चुल्लू में पानी लिया, फुरात के मुंह पे मार दिया। पीना कैसा, इरादा कैसा करना, बताया कि अली का लाल ऐसे कब्जा करता है, और ए फुरात मेरा कब्जा ये थोड़ी देर के लिए नहीं, कयामत तक तेरे साहिल पे मेरा परचम लहराएगा, क्योंकि फतह किया है फुरात को, अलकमा पे कब्जा किया, इसलिए अब्बास का लकब बना गाजी, क्योंकि आज तक अलकमा अब्बास के नाम है, अब्बास के कदमों में अलकमा आज भी अपना सर टकरा रही है, अब्बास के कदमों से, अब्बास की कब्र मुबारक से अलकमा सर टकरा रही है। जिन्होंने देखा है वो मंजर, वो जानते हैं मैं क्या कह रहा हूँ। तो बस जनाब अब्बास ने मशकीदे में पानी भरा, वापस पलटे, अब हुसैन देख रहे हैं, हुसैन की सारी तवज्जो है आलम की तरफ। हुसैन ने देखा कि आलम तेजी से खेमा गाह की तरफ आ रहा है, फिर आलम के आने की रफ्तार कुछ आहिस्ता हुई, फिर हुसैन देख रहे हैं कि आलम कभी दाएं जाता है कभी बाएं, समझ गए ना आप, अब्बास रास्ता बनाने की कोशिश कर रहे हैं, कभी दाएं से निकलने की कभी बाएं से निकल। फिर हुसैन ने देखा कि एक बार आलम झुका मगर उठ गया, हुसैन समझ गए मेरे शेर का एक बाजू कलम हो गया। थोड़ी देर आलम आगे बढ़ता रहा, आहिस्ता आहिस्ता कुछ देर और आगे बढ़ा, दूसरी बार गिरा झुका आलम, फिर उठ गया। हुसैन ने कलेजा थाम लिया कि मेरे शेर का दूसरा बाजू भी कलम हो गया। बस आजादारा ने हुसैन कुछ आगे बढ़ा, आलम कुछ देर थरथराया, तीसरी बार जब गिरा फिर उठ ना सका। अब सुनिए मुझसे जो जुमरे में लोगों को बताता हूँ, जब मैं पहली बार जियारत पे गया, मुकामात मुकद्दसा की, करबलाए मौला की जियारत के लिए गया, तो पहला आप जानते हैं कि अलकमा से वापसी में जो है पहले एक पहले बाजू का मकाम है, फिर दूसरे बाजू का मकाम है, उसके बाद वो मुझे और आगे लाया, यानी रोज़ा रह गया जनाब अब्बास के पीछे, वो मुझे आगे लेकर आया कि ये एक मकाम दिखा कि ये वो मकाम है जो मारूफ है, मारूफ मकाम, कि ये मारूफ है जहाँ मशकीज़ा गिरा था, वहाँ निशान उन्हीं ने बनाया हुआ, जैसे हर जगह निशानियाँ बनाई, यहाँ आप घोड़े से यानी आपके मशकीज़े में तीर लगा था, वो मशकीज़ा गिरा नहीं था बल्कि मशकीज़े में तीर लगा था, पानी बह गया था। अच्छा मैं बहुत हैरान कि आप तो रोज़ा तो आपका पीछे है, कब्र मुतहर तो पीछे है, तो ये यहाँ पे कैसे यहाँ तक आए, को इंसान के शक दिल में पैदा होता है ना, और आगे थोड़ा सा फासले पे खेमागा है उस मकाम से जहाँ मशकीज़े में तीर लगा है। लेकिन अजीज़ो बस थोड़ी देर के बाद जब मसला मेरी समझ में आया, जो मैं पढ़ता था रिवाय मसाइब पढ़ने के दौरान, मुझे याद आया एकदम कि हम यही तो हम पढ़ते हैं कि जब मशकीज़े पे तीर लगा, अब्बास ने अपने घोड़े का रुख मोड़ दिया, यही जुमले है ना मौला अब्बास के, अब कहाँ जाता है, अब तो मेरे बाजू भी नहीं कि मैं फिर पानी लाने की कोशिश करूं वापस चल। लिहाजा ये वापसी का सफर है कि अब्बास उस जगह जहां आज कब्रें उतारे वहां घोड़े से गिरे, जहां पर गिरे वहीं पर कब्रें, क्यों मना कर दिया था, अपने मौला से कहा था मौला मेरी लाश को खेमे में ना ले जाइएगा, बजाहिर तो यही कहा था ना कि मैं बच्ची से वादा करके आया हूँ पानी लेकर आऊंगा, अब क्या मुंह लेकर जाऊंगा। लेकिन अजीजों मुझे कहने दीजिए, एक वजह और भी तो हो सकती है, अब्बास देख रहे हैं कि मेरा मौला सुबह से लाशें उठाते उठाते थक, अब्बास को गवारा ना हुआ कि मुझ जवान भाई का लाशा भी मेरा मौला उठा कर लेके जाए, इस गुलाम का लाशा भी लेकर जाए। बस आजादारान हुसैन बहुत देर हो गई, अब्बास वापस नहीं आए, सकीना ने फिज़ा से कहा अम्मा फिज़ा जरा खबर तो ला, मेरा चचा पानी लेने गया था अभी तक वापस नहीं पलटा। बस आजादारान हुसैन فضا نے خیمے کا پردہ اٹھایا, کچھ دیر مشاہدہ کیا, پھر پلٹ کر کہتی ہے سکینہ مبارک ہو, مبارک ہو, دیکھ تیرے چچا کا عالم آ رہا ہے, تیرا چچا پانی لے کر آ رہا ہے. ارے اماں فضا, آپ نے بڑی جلدی کر دی, آپ نے علم آتے دیکھا, آپ نے یہ نہیں دیکھا کہ وہ علم عباس کے لہو میں غرق ہے. پس سکینہ نے بھی اتنا سنا کہ میرا چچا علم لے کر آ رہا ہے, پانی لے کر آ رہا ہے. اس بچی نے دوڑنا شروع کیا, ایک خیمے سے دوسرا خیمہ, دوسرے خیمے سے تیسرا خیمہ, آواز دیتی جاتی ہے آؤ بچوں, آؤ, اپنے اپنے کوزے بھی لیتے آؤ. ارے میں نہ کہتی تھی میرا چچا ہے عباس, وہ دیکھو میرے چچا کا عالم آ رہا ہے. اللہ لعنت اللہ علی القوم الظالمین وسيعلم الذين ظلموا ايام منقلبين ينقلبون. ماتم حسين.